আলহামদুলিল্লাহ রব্বিল আলামিন ওয়াসসালাতু ওয়াসসালামু আলা মান কানা নাবিয়্যাম ওয়া আদামু বাইনাল মায়ে ওয়াত্তিন ওয়া আলা আলিহি ওয়া আসহাবিহি আজমাইন আম্মা বাদ, ফাআউযু বিল্লাহি মিনাশ শাইতানির রাজীম, বিসমিল্লাহির রহমানির রহিম। আজ হাম আপকে সামনে সিলসিলে চিশতিয়া সাবরিয়া কি এক আজীম ইলমি আর রুহানি শখসিয়তকে মুতালিক বয়ান করেঙ্গে। হামারি মুরাদ হ্যায় মম্বাই সিররে নবুয়ত, ওয়ারিসে উলুমে বিলায়ত, ওয়াকিফে ইসরারে হকীকত, সাহিবে মসনদে তরিকত, তাজুল আউলিয়া, সুলতানুল আসফিয়া, মম্বাই জুদো সখা, সরচশমে ফয়জানে আতা, আশিকে জাতে ইলাহ, হজরত মখদুম, সৈয়দনা আলাউদ্দিন আলী আহমদ সাবির কলিয়ারি কুদ্দেস সিররহুল আজিজ। আপ সিলসিলে চিশতিয়া সাবরিয়া কি এক আজীম ইলমি আর রুহানি শখসিয়ত থে। আপকে ইসমে গিরামি আলী আহমদ, খিতাব মখদুম আর সাবির, আর আপকা লকব আলাউদ্দিন হ্যায়। ওয়ারিদ গিরামি কা নাম সৈয়দ আব্দুর রহিম রহমতুল্লাহ আলাইহ, আর ওয়ালদা মোহতরমা কা নাম হাজরা রহমতুল্লাহ তাআলা আলাইহা, যো জমিলা খাতুন কে নাম সে আর ইসকে লকব সে মশহুর হুই। সাবির পাক কা সিলসিলা নসব ওয়ারিদ গিরামি কি তরফ সে হযরত গৌসুল আজম, সৈয়দনা শেখ আব্দুল কাদের জিলানি, হসনি আল হুসাইনি রদি আল্লাহ তাআলা আনহু সে মিলতা হ্যায়। ওয়ালদা মোহতরমা কি তরফ সে সিলসিলা নসব খলিফা সানি হযরত সৈয়দনা ফারুক আজম রদি আল্লাহ তাআলা আনহু সে মিলতা হ্যায়। ইস তরহ আপ হসনি, হুসাইনি আর ফারুকি ফয়জ কা এক মরকজ আর মম্বা থি। আপকি বিলাদত বাসাদত মোতবর রিবায়াত কে মুতাবিক 19 রবিউল আউয়াল 592 হিজরি বরোজ জুমেরাত বমাকাম শহরে হিরাত মে হুই। বচপন হি সে আপকি তবিয়ত রুহানিয়ত কি জানিব মাইল থি। কুছ বলি ও হ্যায় জো ইবাদত ও রিয়াজত করকে মুজাহিদা করকে তকওয়া ও পরহেজগারি ইখতিয়ার করকে বিলায়ত কে কিসি মাকাম পর পৌঁছে, আর কুছ ও হ্যায় জো মাদরজাত বলি ইয়ানি পেদাইশি বলি। উনহি মে সে এক নাম হযরত আলাউদ্দিন আলী আহমদ সাবির কলিয়ারি কুদ্দেস সিররহুল আজিজ কা হ্যায়। আর উসকি দলিল ইয়ে হ্যায়, আপ জানতে হ্যায় কি বচ্চে জব কম সিন হোতে হ্যায় বোলনা শুরু করতে হ্যায় তো জো জো আলফাজ ও সুনতে হ্যায় ওহি আলফাজ বোলতে হ্যায়, আর জো আলফাজ হাম উনহে সিখা দেতে হ্যায় উনহে বতা দেতে হ্যায় জো ও সুন লেতে হ্যায় উনহি কো বোলনা শুরু কর দেতে হ্যায়। লেকিন সাবির পাক কুদ্দেস সিররহু কি শান ক্যা থি কি জব উনহোনে বোলনা শুরু কিয়া তো পহলা জুমলা জো উনকি জবান সে নিকলা ও থা লা মৌজুদা ইল্লা হু। সুবহানাল্লাহ, আপ গৌর কর সকতে হ্যায় কি ইয়ে জুমলা এক কমসিন বচ্চে কি জবান সে ইয়ানি আবি উসনে বোলনা শুরু কিয়া হ্যায় তো পহলা জুমলা হি ইয়ে নিকলা হ্যায়। ইয়ে উনকি বিলায়ত কি আর উনকে মাদরজাত বলি হোনে কি দলিল হ্যায়। সিলসিলা আগে বড়া, জব উমরে মুবারক 5 সাল হুই তো ওয়ালিদে গিরামি কা সায়া সর সে উঠ গয়া। আপকা বচপন আম বচ্চো কি তরহ নহি থা, খেল কুদ সে পরহেজ করতে থে, তনহাই কো পসন্দ করতে থে, আর কম উমরি মে হি আপনে নামাজ শুরু কর দি, আর ইস তরহ কে কোই নামাজ ভি কাজা নহি করতে থে। হালাঁকি আপ দেখতে হ্যায় কি বচ্চে খেল কুদ মে আপনি জিন্দগি গুজারতে হ্যায়, ওয়াক্ত গুজারতে হ্যায়, ওয়ালদাইন নামাজ কে লিয়ে কহতে হ্যায়, লেকিন ইয়ে আপকা এক তুর্রা ইমতিয়াজ ইয়া আপকি খুসুসিয়ত কহেন কি ইয়ে আপকি জাত মে ইয়ে চিজ মৌজুদ থি কি বগৈর কিসি কে কহে কম সিনি মে হি ইয়ানি 5 সাল কি কম উমরি সে হি আপনে বা জামাত নামাজ শুরু কর দি, আর কোই নামাজ তর্ক নহি কি। ফির আহিস্তা আহিস্তা तहज्जुद भी शुरू की और वो भी पढ़ना शुरू कर दिया। लेकिन खाने के मामले में बहुत ज़्यादा एहतियात फरमाते थे। अब इस मामले में भी अगर देखें तो बच्चे एक दूसरे से छीन कर खा जाते हैं, बार बार खाते हैं, सुबह शाम खाते हैं, बच्चों को जो चीज़ मिल जाए वो खा लेते हैं। लेकिन हज़रत अलाउद्दीन अली अहमद साबिर कलियरी कुद्दस सिर्रहू की कैफियत ही बिल्कुल अलग थी। बहुत कलील मकदार में खाना तनावुल फरमाते थे, तन्हाई को पसंद करते थे और ज़्यादा वक्त ज़िक्र अज़कार में गुजारते थे। वालिद मोहतरम का साया क्योंकि बचपन ही में सर से उठ गया था, तो आपकी वालदा मोहतरमा जो ख़ुद एक नेक मुत्तकी परहेजगार खातून थी और हजरत ज़ोहदुल अंबिया बाबा फरीदुद्दीन मसूद शकरगंज रहमतुल्लाह अलैह की सगी बहन थी, उन्होंने ये सोचा कि बाप तो है नहीं, बेटा किसी और तरफ अगर निकल गया, गलत सोसाइटी में गलत लोगों में बैठ गया तो इसकी तरबियत सही नहीं होगी, तो मुनासिब ये समझा कि मैं इसको लेकर अपने भाई बाबा फरीद की खिदमत में पहुंच जाऊं। चुनाती रिवायत में आता है कि हजरत साबिर पाक को उनकी वालदा मोहतरमा लेकर बाबा साहब की खिदमत में हाजिर हुई और आकर कहा कि भाई आप जानते हैं कि इनके वालिद इंतकाल कर चुके हैं, आप अपनी सोहबत से मुशर्रफ़ फरमाइए, अपनी निगरानी में इनकी तरबियत कीजिए, इनको तालीम दीजिए, ज़ाहिरी बातनी जो भी आप चाहें जिस तरह चाहें इनकी तरबियत करें, मैं अपने बेटे को, मेरा ये इकलौता बेटा है, मैं इसको आपके सुपुर्द करके जा रही हूँ। बाबा साहब ने फरमाया ठीक है आप छोड़ जाएं। एक हुजरा हजरत साबिर पाक कुद्दस सिर्रहू को दे दिया गया, आप उसी में रहते थे, वहीं पर इबादत करते थे, तन्हाई को पसंद करते थे, नवाफिल रात में अदा करते थे और एक बात ये थी कि कसरत के साथ रोज़े रखते थे। बाबा साहब ने आपको बुलाया और फरमाया अलाउद्दीन अली अहमद, हमने तुम्हें लंगर तकसीम करने पर मुकर्रर कर दिया है। आप जानते हैं कि बुजुर्गान दीन की खानकाहों में रोज़ाना लंगर सुबह शाम तकसीम होता है, हज़ारों और बल्कि बेशुमार लोग गुरबा मसाकीन फ़ुकरा आते हैं, लंगर खाते हैं, चले जाते हैं, उसमें किसी ज़ात नस्ल किसी चीज़ की कैद नहीं होती, जो भी आया उसने खाया और वो चला गया। यही सिलसिला पाकपट्टन में हज़रत बाबा फरीद शकरगंज रहमतुल्लाह अलैह की खानकाह में जारी था। आपने साबिर पाक को बुलाया और फरमाया कि अली अहमद, हमने तुम्हें लंगर तकसीम करने पर मुकर्रर कर दिया है, आज से तुम खानकाह का लंगर अपने हाथ से तकसीम करोगे। अर्ज़ की हुजूर जो आपका हुक्म, खादिम तैयार है। लंगर का वक्त हुआ, हुजरे से बाहर तशरीफ लाए और लंगर लोगों में तकसीम किया, कोई प्याला लेके खड़ा है, कोई बर्तन लेके खड़ा है, कोई थैली लेके खड़ा है, जो जिस तरह था उसमें आपने दिया। लेकिन कमाल की बात यह थी कि एक लुकमा भी उसमें से नहीं खाया, कसरत से रोज़ा रखते थे और जिस दिन रोज़े से ना होते तो गूलर एक फल होता है वो नमक में लगाकर खा लिया करते थे या दरख्त के पत्ते तोड़कर वो खा लिया करते थे, पानी पी लिया, अपनी प्यास को बुझा दिया, अपनी भूख को मिटा लिया और उसके बाद फिर जाकर इबादत में लग गए। ये सिलसिला जारी रहा। हालांकि ये बड़ी अजीब बात थी कि जो शख्स लंगर तकसीम करे, और आप जानते हैं कि बुज़ुर्गान दीन की खानकाहों में अनवा अकसाम के खाने पकते हैं, यकीनन बाबा फरीद की खानकाह में पाकपट्टन में भी इसी तरह मुख्तलिफ़ अनवा अकसाम के खाने पकते होंगे, लेकिन आफरीन है उस मर्द कलंदर पर कि जिसने रोज़ाना सुबह शाम लोगों में अनवा अकसाम के खाने अपने हाथ से तकसीम किए, पूरा लंगर तकसीम कर दिया लेकिन एक लुकमा भी नहीं खाया। अब आप सोच रहे होंगे कि क्यों नहीं खाया, तो आइए आगे चल के हम इसकी वजाहत करते हैं। एक साल इसी तरह गुजर गया। एक साल के बाद वालदा मोहतरमा तशरीफ़ लाईं और जब आपको देखा तो हैरान हुई कि इतने कमज़ोर और इतने लागर हो गए कि जिस कैफियत में वो छोड़ कर गई थी, हैरान हो गई कि ये क्या हुआ। उनका एक मतमे नज़र ये भी था कि यहाँ पर खाने पीने का भी कोई मसला नहीं होगा, रोज़ाना सुबह शाम लंगर पकता है, भाई की खानकाह है। और दूसरे ये कि ख़ुद बाबा फरीद शकरगंज रहमतुल्लाह अलैह एक वली कामिल ज़ुहदुल अंबिया विलायत के एक बुलंद मकाम पर फाइज थे, तो वो अपनी निगाहें विलायत से मेरे बेटे को भी विलायत के किसी मकाम पर पहुँचा देंगे। इसकी ज़ाहरी तरबियत भी होगी, बातनी भी होगी, रूहानी भी, जिस्मानी भी, दोनों ग़िज़ाएँ मिलेंगी और ये एक शानदार इंसान इस माशरे में बनकर उभरेगा। अब वो जब ये कैफियत देखती हैं तो परेशान हुई और साबिर पाक को लेकर हज़रत बाबा फरीद शकरगंज कुद्दस रूह की बारगाह में हाज़िर हुई और आकर शिकायतन ये कहा कि भाई मैं तो अपने बेटे को इसलिए छोड़कर गई थी कि यहाँ पर रोज़ाना लंगर पकता है, खाने का कोई मसला नहीं होगा, खाएगा पिएगा, फिर आप तरबियत भी फरमाएंगे, लेकिन आप देखें इसकी कैफियत क्या हो रही, ये तो ऐसा लगता है कि इसने कुछ खाया नहीं। आपने देखा, पूछा, अली अहमद क्या मसला है, हमने तो लंगर तकसीम करने की जिम्मेदारी तुम्हें दे दी है। और कहा, बहन मैंने तो लंगर तकसीम करने का हुक्म इनको इसीलिए दिया था कि जाहिर है जो तकसीम करेगा वो खाएगा भी। अब सुनिए उस मुरीद कामिल का जवाब, उस तालिब सादिक का जवाब, राह सलूक के उस मुसाफिर का जवाब जो के मादरजाद वली था। बाबा साहब पूछते हैं, बताओ हमने जब लंगर तकसीम करने की जिम्मेदारी तुम्हें दी है, तुम्हें मुकर्रर किया था, तो क्या हुआ? अर्ज किया, हुजूर आपने सिर्फ लंगर तकसीम करने के लिए कहा था, खाने का हुक्म नहीं दिया, सिर्फ यही फरमाया था ना कि तुम लंगर तकसीम करो, ये नहीं फरमाया था कि अली अहमद इसमें से खुद भी खा लिया करो। सुभान अल्लाह, ऐसी इताअत, ऐसी फरमा बरदारी, ऐसी पीर के हुक्म के आगे सर तस्लीम में खम कर देना, ये मिसाल तो वाकई बेमिसाल है, इसकी दूसरी मिसाल नहीं दी जा सकती। पीर और मुर्शिद वली कामिल ज़ुहदुल अंबिया बाबा फरीद शकरगंज कुद्दस सिर्रहू ने सुना, खुश हो गए, हैरान भी हुए और खुश भी हुए, कहा कि आज से हमने तुम्हें साबिर कहकर पुकारा, तुमने तो वाकई सब्र की इंतहा कर दी। एक साल पूरा गुजर गया और एक साल में एक लुकमा भी तुमने नहीं खाया, सिर्फ इसलिए कि हमने हुक्म नहीं दिया था। उस दिन से आपको साबिर कहकर पुकारा जाने लगा। आप जानते हैं साबिर के माना सब्र करने वाला। इतना सब्र किया, नफ्स खुशी की, कि बाबा साहब की बारगाह से साबिर का लकब मिल गया। अब उनका नाम हो गया हज़रत अलाउद्दीन अली अहमद साबिर कलियरी कुद्दस सिर्रहू, इसी नाम से आप मशहूर हैं। इसके बाद वालदा मोहतरमा रुख्सत हो गई, बाबा फरीद ने आपकी दीनी तालीम भी शुरू की, अरबी और फारसी की कुतुब और तसव्वुफ की, खुसूसन तसव्वुफ की कुतुब आपने हज़रत बाबा फरीद शकरगंज रहमतुल्लाह अलैह के ज़ेरे साया पढ़ी और दीगर असातिज़ा भी वहाँ जो उलमा आते आप उनसे भी कस्बे इल्म कस्बे फैज़ करते। इस तरह साबिर पाक की रूहानी जिस्मानी तरबियत होती रही, बाबा साहब अपनी निगाह से आपकी रूहानी तरबियत फरमाते रहे और जो दीगर उलूम थे कुछ आपने भी पढ़ाए और जो उलमा वहाँ पर आते थे और बाबा साहब ने मुकर्रर किए थे, अरबी फ़ारसी क़ुरान तफसीर फ़िक्ह, ये सब आपने उन लोगों से पढ़ी। लेकिन कैफियत क्या थी? अल्लाह की मोहब्बत आपके दिल में रासिख हो चुकी थी, इसीलिए तन्हाई को पसंद करते थे। और क्यों ना हो, जिस की ज़बान से पहला जुमला ही यह निकला हो कि ला मौजूदा इल्ला हु, कोई उसके सिवा मौजूद नहीं, तो उसकी कैफियत क्या होगी? उसका अंदाज़ा वही कर सकता है कि जो उस मकाम को उस मर्तबे को जानता हो। बाबा साहब जानते थे कि इसने अपने आप को अल्लाह की ज़ात में फना कर दिया है, इसके दिल में अल्लाह तबारक व ताला की मोहब्बत रासिख हो चुकी है। आपने उनकी उस कैफियत को भांप लिया था और समझ लिया था। हुजरे में रहते थे, तन्हाई को पसंद करते थे, कसरत से रोज़े रखते थे, कसरत से नवाफिल पढ़ते थे, ये सारा आपका रूटीन था, आपके मामूलात थे। پھر کچھ عرصے بعد والدہ محترمہ دوبارہ پاک پٹن شریف حاضر ہوئیں اور آ کر بابا فرید سے یہ عرض کی، بھائی میں یہ چاہتی ہوں کہ آپ اپنی صاحبزادی ختیجہ بیگم کا نکاح میرے بیٹے علی احمد سے کر دیں۔ بہن نے جب یہ کہا تو بابا صاحب نے خاموشی اختیار کی، کوئی جواب نہیں دیا اور گہری سوچ میں، جیسے کوئی فکر میں ہوتا ہے، سوچ میں اس میں آپ گم ہو گئے۔ بہن نے دوبارہ کہا، آپ نے کوئی جواب نہ دیا۔ انہوں نے کہا کہ ہاں ٹھیک ہے، میں سمجھ گئی، میرا بیٹا یتیم ہے، غریب ہے، اس لیے شاید آپ راضی نہیں ہو رہے اپنی بیٹی کا نکاح میرے بیٹے سے کرنے پر۔ ٹھیک ہے، میں سمجھ گئی، بس وجہ یہی ہے۔ بابا صاحب نے چہرہ مبارک اوپر اٹھایا، چہرے پر فکر کے آثار تھے۔ کہا، بہن بات یہ نہیں ہے، وہ فقیر نہیں ہے، وہ تو روحانیت کا بادشاہ ہے، وہ تو ایک عظیم مقام پر ہے، اس کے دل میں خدا کی محبت راسخ ہو چکی ہے اور ایک دل میں دو محبتیں نہیں رہ سکتی۔ لیکن وہ آپ کی بات کو نہ سمجھ سکیں، اصرار کرتی نہیں کہ نہیں میں یہی چاہتی ہوں اپنی صاحبزادی کا نکاح میرے بیٹے علی احمد سے کر دیں۔ بابا صاحب نے سمجھانے کی کوشش کی، جب بہن نہیں مانی تو بعض روایتوں میں آتا ہے کہ ایک جملہ آپ نے فرمایا کہ ٹھیک ہے، پھر میں یہ سمجھ لوں گا کہ میرے گھر بیٹی پیدا ہی نہیں ہوئی۔ غور کیجئے، یہ جملہ بھی ایسا تھا کہ اگر وہ سمجھ جاتی، لیکن اس جملے کو بھی نہیں سمجھی۔ فرمایا ٹھیک ہے، آپ جو چاہ رہی ہیں کر لیں۔ ان کو بلایا، صابر پاک تشریف لائے، نکاح ہو گیا۔ دیکھیے، ایک ہوتا ہے سالک، ایک ہوتا ہے مجذوب۔ ایک ہوتا ہے سالک مجذوب اور ایک ہوتا ہے مجذوب سالک۔ یہ مختلف درجات ہیں، مختلف مقامات ہیں طالب صادق کے۔ یہ رائے سلوک جو طے کرتا ہے تو ان مقامات سے اسے گزرنا پڑتا ہے۔ سالک جو دنیا میں رہے، شادی کرے، اولاد ہو، دنیاوی کام بھی کرے، سارے کام کرے، اس کو کہتے ہیں سالک۔ ایک ہوتا ہے مجذوب کہ جب وہ ایک مقام پر آتا ہے اور تجلیات ربانی کا ظہور ہوتا ہے، اسی میں وہ کھو جاتا ہے تو وہ مجذوب بن جاتا ہے، پھر اسے دنیا و مافیا کی کوئی خبر نہیں، کہاں پر کیا ہو رہا ہے، کیا نہیں ہو رہا، اس کی لو صرف اپنے رب سے لگی ہوئی، ہم وقت بس وہ اس کے ذکر میں، اس کی یاد میں مصروف ہے، مشغول ہے۔ لیکن ایک ہوتا ہے سالک مجذوب، یعنی وہ ہوش میں ہوتا ہے، کام بھی کرتا ہے، مریدین کی تربیت بھی کرتا ہے، شادی، اولاد، دیگر امور، یہ سارے اس کی ذات سے انجام پاتے ہیں، لیکن کبھی کبھی اس پر جذب کی کیفیت طاری ہوتی ہے، یعنی اس کیفیت میں پھر وہ دنیا سے غافل ہو جاتا۔ اور ایک ہوتا ہے مجذوب سالک کہ جو ہمیشہ جذب کی کیفیت میں رہتا ہے، اسے دنیا و مافیا کی کوئی خبر نہیں، لیکن کبھی کبھی وہ اس کیفیت سے باہر آتا۔ ہمارے خیال میں، بلکہ دیگر روایات کے مطابق اور جو آپ کے واقعات ہیں اس سے یہ اندازہ ہوتا ہے، غالباً صابر پاک اس وقت مجذوب سالک کی کیفیت میں تھے، یعنی ہما وقت تو آپ جذب کی کیفیت میں رہتے تھے، کبھی کبھی وہ کیفیت دور ہوتی تھی۔ اب ظاہر ہے جب وہ کیفیت دور ہوئی ہوگی، بابا صاحب نے حکم دیا ہوگا کہ نکاح کر لو، آپ نے نکاح کر لیا، نکاح ہو گیا، پھر آپ جا کر عبادت میں مصروف ہو گئے۔ جب رات ہوئی تو حضرت صابر پاک کسی کام سے اپنے حجرے سے باہر نکلے، کسی مقام پر تشریف لے گئے۔ والدہ محترمہ نے آپ کی دلہن کو لے کر آپ کے حجرے میں پہنچا دیا۔ اب ظاہر ہے دلہن تو وہی لباس پہنے ہوئے تھی، خوشبو لگی ہوئی تھی، انہوں نے حجرے کی لائٹیں جلا دیں، اس کو سجا دیا۔ صابر پاک تشریف لائے، پہلے تو حیران ہوئے کہ حجرے میں روشنی کیسی ہے، اور جب اندر داخل ہوئے تو دیکھا کہ ایک خوبصورت لڑکی خوبصورت لباس پہنے بیٹھی ہے۔ اس وقت آپ پر ایک عجیب کیفیت طاری تھی۔ پوچھا، تم کون ہو؟ کہا، آپ کی دلہن۔ کہا، دلہن؟ ایک دل میں دو محبتیں نہیں رہ سکتی. اور بعض روایتوں میں آیا کہ ایک جملہ یہ نکلا آپ کی زبان سے کہ میرے اور خدا کے درمیان جو بھی حائل ہو وہ جل جائے. جیسے یہ جملہ زبان سے نکلا ایک شعلہ نمودار ہوا اور جلا کر خاک کر دی. والدہ محترمہ یہ دیکھ رہی تھی، جیسے ہی دیکھا حیران ہو گئیں، پریشان ہوئیں، اور جب بابا صاحب کی خدمت میں گئیں آپ نے فرمایا بہن ہم نے تو پہلے ہی بتا دیا تھا کہ وہ روحانیت کا بادشاہ ہیں، وہ فنا فی اللہ کے مقام پر ہے، اس کے دل میں اللہ کی محبت راسخ ہو چکی ہے، اب یہ شادی کے قابل نہیں ہے، اب کسی اور کی محبت اس کے دل میں کبھی بھی نہیں پیدا ہو سکتی. خاموش رہیں، شرمندہ بھی ہوئیں، لیکن جو کچھ ہونا تھا وہ ہو چکا تھا. ہر ولی کسی نہ کسی نبی کے نقش قدم پر ہوتا ہے. اور بزرگان دین نے یہ فرمایا کہ حضرت علاء الدین علی احمد صابر کلیری قدس سرہ حضرت موسیٰ علیہ السلام کے نقش قدم پر تھے، یعنی آپ کو ولایت موسوی کا فیض ملا. حضرت موسیٰ علیہ السلام جلالی پیغمبر تھے، بہت سے واقعات آپ نے سنے، تو کیونکہ صابر پاک کو ولایت موسوی کا فیض ملا اسی لیے آپ کی طبیعت میں جلال تھا، غصہ تھا، اور اسی لیے آپ لوگوں سے دور رہتے تھے، تنہائی کو زیادہ پسند کرتے تھے اور ہمہ وقت اللہ کے ذکر میں مشغول رہتے تھے. بابا صاحب نے آپ پر بڑی شفقت فرمائی، بڑی مہربانی فرمائی، بڑی محبت فرماتے تھے اپنے بھانجے سے، اور ان کی کیفیت کو دیکھ کر مزید ان پر روحانی توجہ فرما کر ان کو بلند مقام پر پہنچا دیا. حضرت بابا فرید شکر گنج قدس سرہ العزیز کے دو خلیفہ جو بہت مشہور ہوئے، ایک حضرت سلطان المشائخ سلطان نظام الدین اولیاء محبوب الہی قدس سرہ، اور دوسرے حضرت علی احمد علاء الدین صابر کلیری قدس سرہ. اور ان دونوں پر بابا صاحب نے بڑی محبت کی اور ان دونوں پر بڑی شفقت اور مہربانی فرمائی، اور ان دونوں کو اپنی نگاہ فیض سے بھرپور فیض عطا فرمایا، اور ان دونوں کو روحانیت کے الگ الگ مقام پر پہنچا دیا. چنانچہ بابا صاحب نے اپنے ایک شعر میں فرمایا، علم سینہ من بشیخ نظام الدین بدایونی رسید، و علم دل من بشیخ علاء الدین علی احمد فاخر کردہ. یعنی میرے سینے کے علم نے شیخ نظام الدین بدایونی کی ذات میں، اور میرے دل کے علم نے شیخ علاء الدین علی احمد صابر کی ذات میں سرائیت کی ہے. غور کیجئے کہ بابا صاحب نے کس طرح ان دونوں کو ایک بلند مقام پر پہنچایا. حضرت صابر پاک شعر و شاعری بھی فرماتے تھے، اور آپ کا کوئی دیوان الگ سے ابھی تک سامنے نہیں آیا، لیکن ہم نے آپ کے ان حالات کو لکھنے میں جن کتب کا مطالعہ کیا تو ان سے یہ اندازہ ہوا کہ آپ کے کچھ اشعار ان کتب میں موجود ہیں. بعض میں آپ کا تخلص صابر اور بعض میں آپ کا تخلص احمد آیا. ایک شعر میں فرمایا، اس طرح ڈوب اس میں اے صابر کہ بہرے کے بجز ہو کے غیر ہو نہ رہے. اس میں تخلص صابر، اور وہ شعر جس میں آپ کا تخلص احمد آیا ہے، فرماتے، امروز شاہ شاہاں مہماں شد است مارا، جبریل با ملائک دراں شد است مارا، احمد بہشت و دوزخ بر عاشقاں حرام است ہر دم رضائے جانا، رضواں شد است مارا. ان اشعار میں آپ کا لقب احمد آیا ہے. ہمیں صرف یہ چند اشعار مختلف کتب میں ملے، لیکن ہو سکتا ہے کہ آپ کا پورا مکمل دیوان بھی ہو. اگر کوئی تحقیق کرے اور وہ دیوان ملے تو وہ ایک بہترین اضافہ ہوگا آپ کی سوانح حیات پہ بھی اور شعر و شاعری کی دنیا میں بھی. 17 محرم الحرام 623 ہجری मुताबिक 1226 को बाबा फरीद शकरगंज रहमतुल्लाह अलैह ने आपको सिलसिले चिश्तिया में बैत से मुशर्रफ फरमाया। मुर्शिद कामिल के हाथ पर बैत की सिलसिला तालीम व तरबियत तो पहले ही जारी था, हुजरा भी पहले ही दे दिया गया था, तमाम चीज़ें चल रही थीं। इसके बाद मज़ीद चीज़ों का इजाफा भी हो गया। बाबा साहब ने आपको खिलाफत अता फरमाई। साबिर पाक की खिलाफत के मुतालिक एक आम वाक़या ये मशहूर है कि जब आपको खिलाफत दी तो आपने फरमाया कि मुझे दिल्ली की विलायत चाहिए। बाबा साहब ने फरमाया कि ये खिलाफत नामा लो और ख्वाजा जमालुद्दीन हासवी रहमतुल्लाह अलैह जो बाबा साहब के खलीफा थे का उनसे दस्तखत करा लो, अगर वो दस्तखत कर दें तो तुम दिल्ली चले जाओ। रिवायत में ये है कि फिर आप वहाँ से रवाना हुए, रात में वहाँ पहुँचे और उनसे कहा, उन्होंने इनकार किया, उन्होंने बल्कि आपका खिलाफत नामा फाड़ दिया, आपने उनका मसल्ला फाड़ दिया और फरमाया कि आइंदा कोई तुम्हारे हाथ पर बैत नहीं कर सके, और इस किस्म का एक तवील वाक़या है। लेकिन करीन कयास यही है कि यह वाक़या दुरुस्त नहीं है। सोचने का मकाम यह है कि हज़रत बाबा फरीद शकरगंज रहमतुल्लाह अलैह खुद एक बा इख्तियार मुर्शिद कामिल थे, तो वो अपने इस खलीफा, इस चहीते मुरीद को जो दीगर मुरीदों में बड़े मुमताज़ और बुलंद मकाम रखते थे, क्यों किसी खलीफा के पास भेजेंगे कि वो साइन करे तो तुम्हें खिलाफत मिले। इसी तरह दीगर चीज़ें भी हैं जिनसे ये ज़ाहिर होता है कि वाकया दुरुस्त नहीं है, और हकीकत हाल यही है कि यह वाकया दुरुस्त नहीं है। इंसाइक्लोपीडिया औलिया किराम अलमारू गुलदस्ता औलिया, उसके मुसन्निफ़ ने इस पर सैर हासिल गुफ्तगू की है और दलाइल से साबित किया है कि वाकया दुरुस्त नहीं है। मुरीद होने के बाद, जिस तरह के आप सुन चुके हैं कि तरबियत का सिलसिला तो जारी था, एक दिन हजरत ख्वाजा कुतुबुद्दीन बख्तियार काकी जो बाबा फरीद शकरगंज कुद्दस सिर्रहू के पीर मुर्शिद थे और साबिर पाक के दादा पीर थे, उन्होंने ख्वाब में बाबा साहब को बशारत दी और कहा कि अली अहमद साबिर को लेकर बारगाहे मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम में हाजिर हो जाओ। आपने साबिर पाक को लिया और सरकार की बारगाह में हाजिर हुए। वहाँ जब देखा तो दीगर बुजुर्गान दीन, औलिया कामिलीन और दीगर अतकिया असफिया औलिया और न जाने कौन कौन वहाँ पर मौजूद थे। अपने मुरीद को लेकर जब बाबा साहब सरकार दो आलम अलैहिस्सलाम की बारगाह में पहुँचे और उनकी बारगाह में पेश कर दिया, उनकी खिदमत में पेश कर दिया, सरकार दो आलम अलैहिस्सलाम ने आपको देखकर खुशी और मुसर्रत का इजहार फरमाया और आपके दाएं कंधे पर बोसा दिया, फरमाया हादा वलीउल्लाह, ये अल्लाह का वली है। उसके बाद कुतुब साहब ने, उसके बाद बाबा साहब ने और उसके बाद दीगर औलिया किराम ने आपके दाएं कंधे पर बोसा दिया और सब आपको मुबारकबाद देते रहे, गोया तमाम खाजगाने चिश्त उस रूहानी महफिल में मौजूद थे जहाँ पर आपको वलीउल्लाह का खिताब नबी पाक अलैहिस्सलाम की ज़बान हक तर्जुमान से मिला। और फिर हर वली ने बोसा देकर यही कहा और इसी खिताब से आपको नवाजा। इसके बाद हज़रत बाबा फरीद शकरगंज रहमतुल्लाह अलैह ने पाकपट्टन में एक महफिल मुनक्किद की, साबिर पाक के सर पर कुलाहे चहार तरकी यानी जिसके चार कोने होते हैं वह आपके सर पर पहनाई, सब्ज अमामा अपने दस्ते मुबारक से साबिर पाक के सर पर बांधा और खिलाफत नामा अपने दस्ते मुबारक से जो खुद लिखा था अरबी ज़बान में बाबा साहब ने, वो खिलाफत नामा हज़रत अलाउद्दीन अली अहमद साबिर कलियरी कुद्दस सिर्रहू को अता फरमाया। इसके बाद महफिल समा शुरू हुई, आप पर एक कैफियत तारी हो गई, वज तारी हो गया, इसलिए महफिल को बर्खास्त करना पड़ा। क्योंकि महफिल आम थी, दीगर लोग भी मौजूद थे। बाद में फिर रात में यानी आखिर रात में फिर एक महफिल समा मुनक़िद हुई। इस वाक़े से ये पता चलता है कि जिस शख्स को भी किसी शहर की विलायत मिलती है या कोई मकाम कोई मर्तबा मिलता है वो बारगाह रिसालत सल्लल्लाहु अलैहि वसल्लम से मिलता है। और हकीकत हाल यही है, जब तक नबी पाक अलैहिस्सलातु वस्सलाम उस पर अपनी मोहर ना लगा दें, अपनी रजामंदी जाहिर ना कर दें, कभी भी कोई विलायत के किसी मकाम पर नहीं पहुंच सकता। हजरत साबिर पाक की रूहानी तरबियत हो चुकी, बुलंद मकाम पर पहुंच गए, सरकार ने भी वलीउल्लाह का ख़िताब दे दिया, दीगर ख्वाजगान चिश्त ने भी यही ख़िताब दे दिया, गोया अब आप बिल्कुल कामिल और अकमल हो गए। अब ज़रूरत थी कि आपकी ज़ात से मखलूक़ खुदा को फैज़ पहुँचे। बाबा साहब ने अपनी उस खानकाह में यानी पाकपट्टन शरीफ में जब आपको खिलाफत दी तो शहद मंगा कर उसके अंदर दीगर चीज़ें डलवा कर एक शरबत तैयार किया और उस खिलाफत की खुशी में सब में तकसीम किया गया। कुलाह चार तरकी पिरा दी गई, सर पर सब्ज रंग का अमामा बांध दिया गया, खिलाफत नामा दे दिया गया। अब कोई कसर नहीं थी, अब सिर्फ ये था कि शहर का तकरर किया जाए कि कहाँ जाना है। मोतबर रिवायत के मुताबिक साहिबे मिरातुल इसरार हजरत शेख अब्दुल रहमान लिखते हैं कि बाबा फरीद जब किसी को रुख्सत करते थे यानी अपने खुलफा को जब तबलीग के लिए भेजते थे, किसी मकाम किसी शहर की विलायत अता करते थे तो कुछ देर अपने पास बिठाते थे, नसीहतें करते थे और हिदायत देते थे, उसके बाद रुख्सत करते थे। लेकिन यहाँ पर मामला ही अलग था, अब रुख्सत करना था साबिर पाक कुद्दस रूहू को, तो बाबा साहब ने उनको अपने पास बिठाकर नसीहतें नहीं की। साहिब मिरातुल इसरार लिखते हैं, साबिर पाक ने अर्ज़ की, हुजूर मेरे लिए कोई नसीहत, क्योंकि वो देखते थे कि आप अपने पास बिठाकर हिदायत देते थे, मेरे लिए भी कोई हुक्म कोई नसीहत कोई हिदायत। हजरत बाबा फरीद शकरगंज कुद्दस रूहू ने हिंदी ज़बान में फरमाया, फूक हा खाही कर्द, यानी जाओ मज़े करोगे और राहत से ज़िंदगी गुजरेगी। इसका तर्जुमा यह है कि मज़े करोगे राहत से ज़िंदगी गुजरेगी, ऐसा लफ्ज़ फरमाया। इससे यह भी पता चलता है कि उनको किसी हिदायत की ज़रूरत नहीं थी, वो तो हिदायत याफ्ता हो चुके थे, उनको किसी नसीहत की ज़रूरत नहीं थी, वो तो बाबा साहब के दामन फैज़ में दामन करम में रहकर उस मकाम पर पहुँच चुके थे कि आपने बजाय कोई नसीहत कोई हिदायत करने के सिर्फ ये फरमाया जाओ मज़े करोगे राहत से ज़िंदगी गुजरेगी। शेख अब्दुल रहमान चिश्ती फरमाते हैं कि ये जामे कलिमात बाबा साहब की ज़बान मुबारक से निकले जिसमें उन नेमतों की तरफ इशारा है कि जो ज़ाहिरी और बातनी नेमत हैं। फिर फरमाते हैं इससे मुराद ये भी हो सकता है कि दुनिया और आखिरत की नेमतें हों, और दूसरी ये भी हो सकता है कि इससे मुराद तजल्लियात जलाल व जमाल भी हो सकती। बहर सूरत ये अल्फाज आपने फरमाए और उसके बाद अपने साबिर को अपने चहीते प्यारे मुरीद को पाकपट्टन से रुख्सत किया और फरमाया कि तुम्हारी मंजिल कलियर है। हिंदुस्तान में एक शहर कलियर जो आज कलियर शरीफ के नाम से मशहूर है, वहाँ के लोग बड़े अमीर तकब्बुर वाले गुरूर वाले अनापरस ये तमाम चीज़ें उन लोगों के अंदर थी और अपने आगे किसी को समझते नहीं थे। हम सबसे बड़े हैं, हम सब हमारे पास सबसे ज़्यादा पैसा है, गुरूर तकब्बुर अना हर चीज़ उनके अंदर मौजूद थी। हो सकता है कि इसीलिए बाबा साहब ने भेजा हो कि ये जाकर उनके गुरूर और तकब्बुर को ख़त्म करें और आज ही इनके सारी का पैकर बना दें। मुर्शिद कामिल का हुक्म मिला, साबिर पाक रवाना हुए। उस वक्त आपके साथ صرف علی ملا عبدال یہ آپ کے ساتھ تھے. 15 ذی الحج 651 ہجری فروز دو شنبہ بعد نماز فجر پاک پٹن سے اپنے پیر و مرشی سے اجازت لے کر رخصت ہوئے اور سفر پر روانہ ہو گئے. آپ کی منزل کلیر شریف. بعض روایتوں میں یہ آیا کہ ظہر کی نماز آپ نے کلیر شریف میں ادا کی. وہاں پر عبد الصمد بن عبد الواحد بن قطب الدین انصاری ان کے گھر پر آپ کا قیام ہوا. وہاں پر قریب ہی ایک شخص تھا جس کا نام تھا جمال. اس کے 7 بیٹے تھے. وہ سب کے سب آپ کے دستے مبارک پر بیعت ہوئے. ایک عورت جس کا نام گل زادی تھا وہ بیعت ہوئی. اس کا ایک ہی اکلوتا بیٹا تھا وہ بیعت ہوا. اس طرح یہ 2 گھرانے آپ کے دستے مبارک پر بیعت ہوئے. آپ نے جاتے ہی تبلیغ دین کا سلسلہ شروع کرنا چاہا اور ایک بڑی مسجد میں نماز عصر ادا کرنے کے لیے تشریف لے گئے. روایت کے مطابق جب آپ وہاں پہنچے تو 2000 افراد اس مسجد میں موجود تھے. یعنی اتنی بڑی مسجد تھی کہ 2000 افراد وہاں موجود تھے. نماز عصر ادا فرمائی. اس کے بعد جمال اور اس کے جو 7 بیٹے تھے انہوں نے لوگوں سے آپ کا تعارف کرایا. آپ کلیر کے صاحب ولایت ہیں. بابا صاحب نے آپ کو پاک پٹن سے یہاں بھیجا ہے. آپ کا یہاں پر تقرر ہوا ہے. آپ تمام حضرات کو چاہیے کہ حضرت کے دست مبارک پر بیعت کریں, ان سے روحانی فیض و برکات حاصل کریں. یہ اللہ کے ولی ہیں. اور دیگر جو کچھ وہ کہہ سکتے تھے انہوں نے لوگوں سے کہا. لیکن وہاں پر تو کیفیت ہی عجیب تھی. ہر شخص اپنے آپ کو کچھ سمجھتا تھا. ہر ایک کی گردن اکڑی ہوئی تھی. کسی نے کوئی توجہ نہیں دی. کوئی ادھر نکل گیا, کوئی ادھر نکل گیا, اور ہوتے ہوتے وہ سب ادھر ادھر چلے گئے. مسجد خالی ہو گئی. وہ حیران ہوئے. آپ نے فرمایا صبر کرو, ابھی کچھ کہنے کی ضرورت نہیں ہے. گھر آ گئے. کلیر میں ایک شخص تھا جس کا نام تھا قاضی تبرک. وہ اپنے آپ کو بہت بڑا عالم فاضل سمجھتا تھا. لوگ بھی اس کی بڑی عزت کرتے تھے. اس کو پتہ چلا کہ ایک فقیر آیا ہے اور اس نے یہاں آ کر وعظ و نصیحت شروع کی ہے. دوسرے دن آپ پھر مسجد میں تشریف لے گئے اور وہ جو جمال اور اس کے بیٹے اور دیگر جو مریدین تھے انہوں نے پھر آپ کی طرف سے لوگوں کو کہا, بتایا, سمجھایا. اس کے دل میں آپ کی طرف سے حسد پیدا ہو گیا. اور حسد اس لیے پیدا ہوا کہ آپ کے چہرے پر نور ولایت چمک رہا تھا اور لوگ آپ کی جانب راغب ہونا شروع ہوئے. اس کو بڑا غصہ آیا. اس نے کہا نہیں, ایسی کوئی بات نہیں ہے. اگر یہ صاحب ولایت ہیں تو ہمیں کوئی کرامت دکھائیں. کون سی چیز ہے جس کی وجہ سے ان کو یہاں کی ولایت ملی ہے؟ کلیر کی ولایت ان کو دی گئی ہے. کیا ثبوت ہے؟ ہمیں کسی کی ولایت کو ماننے کی ضرورت نہیں. ہمیں کسی کے پیچھے جانے کی ضرورت نہیں. ہمارا مرشد صرف قرآن ہے. ہم صرف قرآن کو مانتے ہیں. اس قسم کی باتیں اس نے کیں. اور وہیں پر ایک شخص تھا جو بہت بڑا رئیس اور بہت امیر شخص تھا جس کا نام تھا قیام الدین عرف زموان. لوگ اس کی بڑی عزت کرتے تھے. تو قاضی تبرک نے اس کو جا کر آپ کی طرف سے بھڑکایا اور کہا کہ دیکھو, ایک شخص یہاں کلیر میں آیا ہے, اپنے آپ کو یہاں کا صاحب ولایت کہتا ہے اور لوگوں سے کہتا ہے کہ میری اطاعت کرو, میری فرما برداری کرو. اس نے کہا ٹھیک ہے, میں دیکھ لوں گا. دوسرا دن ہوا, بلکہ 3rd دن ہوا تو قیام الدین عرف زموان, جس کے کان قاضی تبرک نے بھرے تھے اور آپ کی طرف سے بغض, عداوت, نفرت پیدا کرنے کی کوشش کی تھی, وہ بھی وہاں پر آ گیا. آپ پہنچے, ملاقات ہوئی دونوں سے. قیام الدین عرف زموان مسجد میں آیا. قاضی تبرک آپ کے خلاف اس کو بہکا چکا تھا. آپ سے ملاقات ہوئی. اس نے 2-3 سوالات کیے. صابر پاک قدس سررہو نے उसको ऐसे जवाब दिए कि वो बिल्कुल आपका मुती और फरमा बरदार हो गया, और उसके दिल को उन जवाबात से बड़ी तसल्ली हुई, और उसने ये चाहा कि मैं इनके हाथ पर बैत कर लूं। लेकिन काजी ने जब ये देखा तो बड़ा परेशान हुआ, उसने कहा तो मामला गलत हो जाएगा, अगर ये बैत कर लेगा तो फिर तो दीगर अफराद भी बैत कर लेंगे और इनकी विलायत यहाँ पर चमकना शुरू हो जाएगी। उसने कान में कहा कि नहीं, आप इनसे कहें कि कोई करामत दिखाएं, तब हम मानेंगे, ऐसे हम नहीं मानते। उसने फिर वही लफ्ज़ दोहराया कि ठीक है, मैं आपसे मुतासिर हूँ, मैं आपकी शख्सियत से मुतासिर हूँ, सब कुछ है, सवालात के जवाबात बहुत अच्छे हैं, लेकिन हजरत एक बात है कि अगर आप साहिब विलायत हैं तो आप कोई करामत दिखाइए। और फरमाया क्या करामत चाहता, कहा मेरी एक बकरी थी जो गायब हो गई, और ऐसी गायब हुई कि आज तक नहीं मिली, सब जगह मैंने अपने आदमियों को दौड़ा दिया, अगर आप ये पता लगा लें कि किसने चोरी की है या वो कहाँ है या जिंदा है या मर गई है, तो फिर मैं मान लूँगा कि वाकई आप साहिबे विलायत। आपने अपना चेहरा मुबारक नीचे किया और मुराकबे में चले गए, और उसके बाद सर उठाकर फरमाया, ऐ वो लोगों जिन्होंने इस काजी शहर की, इस हाकिम शहर की, इस रईस शहर की बकरी को चोरी किया है, सब यहाँ पर हाजिर हो जाओ। देखने वालों ने देखा कि 27 आदमी जो थे उसी वक्त लर्जा बरंदाम कांपते हुए लरसते हुए आके आपके सामने खड़े हो। फरमाया ये लोग हैं, इन्होंने चुराई है तुम्हारी बकरी। अब वो बड़ा हैरान हुआ और उनसे पूछा कि क्या तुमने ऐसा किया है। अब वो लोग डर गए कि नहीं, अगर हमने हाँ कह दिया तो यकीनन हमें सज़ा मिलेगी। तो उन्होंने कहा नहीं, हमें तो बकरी के बारे में कुछ नहीं पता और हम तो नहीं जानते। तो उसने कहा देखिए, ये लोग तो नहीं जानते, आप कह रहे हैं कि ये हैं। फरमाया ये आए कैसे, ये बताओ। कहा नहीं नहीं, ये तो ऐसी कोई बात नहीं है। उधर से काजी तबर्रुक ने कहा नहीं, ये तो जादूगर मालूम होते हैं, ये ऐसे ही इन्होंने कर दिया। और वो सारे जो चोर थे 27 आदमी वो खामोश खड़े रहे, लेकिन कांपते रहे, लरसते रहे। रई से शहर ने कहा कि नहीं, ये तो कोई बात नहीं। आपने फरमाया अच्छा, ये बताओ उसका नाम क्या था। कहा उसका नाम था हर मना। आपने आवाज़ लगाई, हर मना तुम कहाँ हो, वहीं से बोलो। तो उनके पेटों से आवाज़ आई कि जी मैं यहाँ थी, मुझे इन्होंने खाया है। जब ये बात सुनी तो अब सब के सब खामोश हो गए, और वो भी शर्मिंदा हुआ। और आपने बता दिया कि देखो ये लोग थे, इन्होंने उसको ज़िबा किया है, और उसने आवाज़ जो आई यहाँ तक बताया कि इन्होंने मुझे खाकर मेरी हड्डियाँ, मेरी खाल फला कुएं में फेंक दी है, वहाँ जाकर देख लो। इतनी कन्फर्म बात पता चली, और करीब था कि वो फिर आपकी इस विलायत को मान जाता, लेकिन फिर वो काजी के बहकाने से वो भी फिर इनकार कर गया। और काजी ने कहा नहीं, ये तो सब जादू करी है, ये तो सब जादू की बातें हैं, ये आवाज़ का आना, इन लोगों का आना, ये शख्स सिर्फ अपने जादूगरी के बलबूते पर अपनी विलायत को चमका रहा। ये तो पहली करामत थी कलिए शरीफ में। लेकिन आप ज़रा सा गौर करें कि इतने जलाल के बावजूद कितने सब्र और ज़ब्त से काम लिया है साबिर पाक ने। उधर उनकी बातें, जादूगर कहना और दीगर चीज़ें, और जब जादूगर कहा गया, दीगर गलत बातें कही गई, तो सब्र का ये हाल था कि फरमाया अल्हम्दुलिल्लाह ये सुन्नत भी पूरी हो गई। मेरे आका को भी इसी तरह कहा गया था, ये सुन्नत भी पूरी हो गई। आप घर तशरीफ़ ले गए, सिलसिला चलता रहा। दूसरा दिन हुआ, बल्कि इसी तरह दिन गुजरते गए। काजी तबर्रुक आपके खिलाफ मुख्तलिफ लोगों के लिए, लोगों के जहनों में हसद, बुग्ज़, अदावत, नफ़रत, और आपको जादूगर कहना और शोबदेबाज कहना, दीगर चीज़ें लोगों के जहनों में वह बिठाता रहा। आपने अली मुल्ला अब्दाल को, खादिम को भेजा, एक ख़त लिखा अपने पीर मुर्शिद के नाम, और कहा कि हुक्म फरमाइए कि मेरे लिए क्या हिदायत है। कलियर से वो ख़त लेकर रवाना हुआ पाकपट्टन। वहाँ पहुँचा, बाबा फरीद ने अपने मुरीद कामिल का ख़त देखा और लिखा कि साबिर अभी सब्र करो और हिदायत की कोशिश करो। वो ख़त लेकर फिर कलियर पहुँचा। आपने उस वक्त तक अपना कोई जलाल नहीं दिखाया, सिलसिला चलता रहा। پھر قاضی شہر نے اور رئیس شہر نے دیگر لوگوں نے آپ کی شان میں گستاخیاں کی، آپ کو برا بھلا کہا، جادوگر کہا، شبد باز کہا، دیگر چیزیں ہوتی رہیں، لیکن صابر پاک قدس سرہ پیر و مرشد کے حکم کے مطابق صبر کرتے رہے، کوئی جواب آپ نے ان کو نہیں دیا۔ کوئی کہتا کہ اگر تم ولی ہو تو کرامت دکھاؤ، کوئی کہتا کہ اگر تم صاحب ولایت ہو تو ہمیں کوئی علامت دکھاؤ کہ کس نے تمہیں بھیجا ہے۔ جو لوگ وہاں تھے، جو آپ کے مریدین تھے، انہوں نے کہا بھائی بابا فری شکر گنج کو آپ جانتے ہیں، انہوں نے پاک پٹن سے آپ کو یہاں بھیجا ہے اور آپ کا تقرر کیا ہے۔ لیکن ان کے دل سیاہ ہو چکے تھے، غرور نے، تکبر نے، نخوت نے ان کی آنکھیں بند کر دی تھیں، ان کے کان حق سننے سے بہرے ہو چکے تھے، ان کی زبانیں حق بولنے سے گونگی ہو چکی تھیں، ان کی آنکھیں حق دیکھنے سے اندھی ہو چکی تھیں۔ وہ صرف انا پرست تھے اور اپنے آپ کو سمجھتے تھے کہ ہم سب کچھ ہیں، دوسرا کوئی نہیں۔ جب یہ سارے معاملات ہوئے، پھر ایک خط صابر پاک نے اپنے مرشد کامل بابا فرید کی خدمت میں روانہ کیا اور خادم سے کہا کہ یہ میرے پیر و مرشد کا خط لے جاؤ، ان کی خدمت میں جا کر پیش کرو۔ اچھا، اس سے قبل بابا صاحب نے جو خط بھیجا تھا، آپ نے وہی خط قاضی شہر کو بھیج دیا، اور اس خط میں جس طرح صابر پاک کے لیے ہدایت تھی، اس طرح ان لوگوں کے لیے بھی ہدایت تھی کہ میں نے ان کو بھیجا ہے، لہذا تم پر لازم ہے کہ میرے اس مرید اور خلیفہ کی اطاعت کرو۔ میں نے ان کو کلیئر کا ولی بنایا ہے، ولایت میں نے دی ہے۔ قاضی تبرک نے وہ خط لے کر چاک کر دیا اور دو ٹکڑے کر کے پھینک دیا۔ جب یہ خط دو ٹکڑے ہوا، وہ خادم لے کر آپ کے پاس آیا، آپ کی عجیب کیفیت ہو گئی، شدید غصے کی کیفیت، جلال کی کیفیت پیدا ہوئی کہ میرے پیر و مرشد کا خط اس بدبخت نے پھاڑ دیا۔ لیکن پھر آپ نے صبر کیا اور پھر ایک خط بھیجا پاک پٹن شریف۔ وہاں سے جب دوسرا خط آیا تو وہ آپ نے قاضی شہر کے نام تھا، اور اس میں بھی یہی تھا کہ دیگر لوگوں کو سمجھاؤ ہم نے ان کو بھیجا ہے، صاحب ولایت بنایا ہے، لہذا سب ان کی اطاعت کریں، جو جو بھی اطاعت کرے گا انشاءاللہ دنیا اور آخرت میں کامیاب و کامران رہے گا۔ اس نے بھی وہی حرکت کی اور بابا صاحب کا خط پھاڑ دیا اور پھاڑ کر خادم کے حوالے کر دیا۔ بس جب دوسری مرتبہ ہوا، اب صابر پاک کو جلال آیا، لیکن پھر بھی آپ نے کہا کہ اب میں آخری خط اپنے پیر و مرشد کو لکھتا ہوں، جو ان کا حکم ہوگا وہی کیا جائے گا۔ مریدین سارے حیران ہیں، پریشان ہیں کہ اب دیکھو کیا ہوتا ہے۔ آپ کی ولایت، آپ کا مقام، آپ کا مرتبہ وہ سارے لوگ جانتے تھے۔ خادم وہاں سے چلا، پاک پٹن پہنچا، بابا صاحب کو قصہ سنایا، آپ کا پہلا خط قاضی تبرک نے چاک کیا، آپ کا دوسرا خط اس حاکم شہر نے، رئیس نے چاک کر دیا، اور کوئی صابر پاک کی اطاعت کرنے پر تیار نہیں ہے، ان کے اندر انا ہے، غرور ہے، تکبر ہے، نخوت ہے، اور وہ اپنے آگے کسی کو کچھ نہیں سمجھتے۔ بابا صاحب 13 دن اپنے حجرے میں رہے، کسی سے کوئی کلام نہیں کیا۔ 13 دن کے بعد آپ باہر تشریف لائے اور ایک جملہ خط پر لکھا کہ صابر، کلیئر تمہاری بکری ہے، چاہو تو ذبح کر دو اور چاہو تو کھا لو۔ بس یہ جملہ خادم نے پڑھا، وہ لرز اٹھا، حضور کلیئر میں کیا ہوگا؟ فرمایا جاؤ یہ لے جاؤ۔ کہا حضور میں تو محفوظ رہوں گا، کیونکہ وہ جانتا تھا کہ جب جلال صابری اور جب سیف صابری بے نیام ہوگی تو پھر کسی کا کوئی ٹھکانہ نہیں ہوگا، یہ تو فنا فی اللہ کے مقام پر ہے، ان کے تو مقام اور مرتبہ تو وہ لوگ جانتے ہی نہیں ہیں، اب تو کلیئر جل کر خاک ہو جائے گا، ویران ہو جائے گا، میری تو خیر رہے گی۔ فرمایا ہاں تمہاری خیر رہے گی۔ وہاں سے وہ روانہ ہوا اور خط لے کر کلیئر شریف پہنچا۔ صابر پاک نے خط پڑھا اور خط کو چوما اور سنبھال کر رکھ دیا۔ بس پھر وہی ہوا جس کا ڈر تھا، کہ آپ کو تو وہاں سے اجازت مل چکی تھی، جمعے کا دن تھا، صابر پاک اپنے مریدین کے ہمراہ مسجد میں تشریف لے گئے اور سب سے اگلی صف میں امام کے پیچھے جا کر بیٹھ گئے۔ اس وقت تک مسجد میں چند لوگ تھے، پھر لوگ آنے شروع ہوئے۔ ان لوگوں کے غرور تکبر کا یہ حال تھا کہ صف میں ہر ایک نے اپنی اپنی جگہ الگ بنا رکھی تھی، ہماری جگہ کوئی دوسرا نہیں بیٹھ سکتا، یہاں پر وزراء بیٹھیں گے، یہاں عمراء بیٹھیں گے، یہاں رئیس شہر بیٹھے گا، یہاں قاضی تبرک بیٹھے گا، یہاں فلاں بیٹھے گا، حالانکہ اللہ کے گھر میں کسی کے لیے کوئی الگ سے جگہ نہیں ہوتی۔ ایک ہی صف میں کھڑے ہو گئے محمود و عیاض، نہ کوئی بندہ رہا نہ کوئی بندہ نواز، لیکن انہوں نے سب چیز کو ترک کر کے اللہ کے گھر میں بھی غرور اور تکبر کو اسی طرح باقی رکھ۔ ایک صاحب آئے، انہوں نے کہا آپ پیچھے ہٹ جائیے، یہاں ہماری جگہ ہے۔ آپ ایک کیفیت میں تھے، مریدین نے کہا کہ بھائی حضرت یہاں کے صاحب ولایت ہیں، ابھی کچھ کیفیت میں ہیں، کچھ پڑھ رہے ہیں۔ ان کا نہیں، ان کو یہاں سے ہٹاؤ، یہ میری جگہ ہے۔ جب آپ نے آواز سنی، چہرہ مبارک اٹھایا کہ کیا ہوا؟ مریدین نے ڈرتے ہوئے کہا حضور یہ کہتے ہیں کہ آپ پیچھے آ جائیں۔ آپ نے پھر بھی صبر سے کام لیا، پچھلی صف میں آ گئے۔ پھر کوئی اور آیا، اس نے اور پیچھے کیا، ہوتے 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 یہاں تک کہ آپ بالکل آخری صف میں پہنچ گئے، جس کے بعد جوتیاں پڑی تھیں۔ جب آخری صف میں پہنچے، بس صابر پاک کو جلال آیا، ادھر جماعت کھڑی ہوئی اور ادھر جب رکوع کر کے تمام لوگ سجدے میں گئے تو آپ جلال کے عالم میں کھڑے ہوئے، فرمایا اے مسجد، جب یہ سارے کے سارے سجدہ کر رہے ہیں تو تو کیوں نہیں سجدہ کرتی؟ یہ بات آپ کی زبان سے نکلنی تھی کہ مسجد سب کی سب ٹھہ گئی، چھت گر گئی، دیواریں گر گئیں، اور جتنے وہ غرور تکبر کے پتلے تھے، وہ عمراء تھے، وزراء تھے، بادشاہ وقت، حاکم شہر، قاضی شہر، سب کے سب اس میں دب کر مر گئے، اور آپ اسی جلال کے عالم میں کھڑے تھے۔ پھر وہ عورت جو آپ کی مرید تھی، اس کا ایک ہی بیٹا تھا، اس کو پتہ چلا، پورے کلیئر میں اتھم مچ گئی کہ جامع مسجد گر گئی، اتنے لوگ اس کے اندر مر گئے، شہید ہو گئے۔ وہ دوڑی ہوئی آئی اور روتے ہوئے کہا حضور میرا تو ایک ہی بیٹا تھا، آپ کا جلال، وہ تو میرا ایک ہی بیٹا بھی چلا گیا۔ آپ نے اس کو دیکھا، فرمایا کہ یہ ملبہ ہٹا کر دیکھو، اگر کوئی لاش نظر آئے تو اس کو نکالو۔ جب اس نے پتھر ہٹائے، دیکھا کہ یہ تو پڑا ہوا ہے، آپ نے فرمایا اٹھ پڑ، لا الہ الا اللہ محمد الرسول اللہ۔ وہ کلمہ پڑھتا ہوا کھڑا ہو گیا، وہ بیٹے سے لپٹ کر روئی، فرمایا لے جاؤ اس کو۔ اس کے بعد وہ اس کو لے کر چلی گئی۔ حدیث قدسی میں آتا ہے، حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں، نبی پاک علیہ الصلاۃ والسلام نے فرمایا، خالق کائنات فرماتا ہے، من آزا لی ولی فقد آزنتہ بالحرب، جس نے میرے ولی سے عداوت اور دشمنی رکھی، اس کے لیے میرا اعلان جنگ ہے۔ یتقرب الی بالنوافل، وہ بندہ نوافل کے ذریعے میرا قرب حاصل کرتا ہے، وسمعہ الذی یسمع بہ وبصرہ الذی یبصر بہ، اور دیگر چیزیں جو اس میں، جو تفصیل کے ساتھ ہم نے صرف چند جملے آپ کے سامنے پیش کیے ہیں، یہ طویل حدیث ہے، جس کا مفہوم یہ ہے کہ میں اس کے کان بن جاتا ہوں جس سے وہ سنتا ہے، میں اس کی آنکھ بن جاتا ہوں جس سے وہ دیکھتا ہے، میں اس کے ہاتھ بن جاتا ہوں جس سے وہ پکڑتا ہے، میں اس کے پیر بن جاتا ہوں جس سے وہ چلتا ہے۔ وہ بندہ خدا نہیں ہو جاتا، خدا کی صفات کا مظہر ہو کر ہر جگہ سے سنتا ہے، ہر جگہ سے دیکھتا ہے، ہر جگہ تصرف کرتا ہے، اس کی زبان پر حق بولتا ہے۔ حضرت صابر پاک کی زبان سے وہ نکلا، اور اس کے بعد وہ سب کے سب اس کے اندر دب گئے، مر گئے، ختم ہو گئے۔ یہ صابر پاک قدس سرہ کی وہ کرامت تھی، جو آپ نے نہایت صبر کے بعد اپنے جلال کو کم کرتے ہوئے، جب پیر و مرشد کا حکم ملا کہ کلیئر تمہاری بکری ہے، چاہو تو ذبح کرو، چاہو تو اس کو کھا لو، اس کے بعد آپ نے جب دیکھا کہ بالکل امید ہی نہیں رہی کہ یہ لوگ ہدایت پر آئیں گے، تب آپ نے اپنا یہ جلال دکھایا۔ روایت میں آتا ہے کہ اس کے بعد آپ پر استغراق کی کیفیت طاری ہوئی۔ بعض روایتوں میں یہ آیا کہ 9 سال، اور بعض روایت میں آیا کہ 12 سال شاخ پکڑ کر، گولر کا درخت، اس کی شاخ پکڑ کر کھڑے ہو گئے، اور اس کو کہتے تصوف کی زبان میں مقام تحیر، حیرت، ایک حیرت کا مقام بھی ہوتا ہے، بس اس میں گم ہو گئے، نہ پانی پیا نہ کھانا کھایا، بس ایک کیفیت طاری تھی، اور اسی کیفیت میں 12 سال یا 9 سال جو تھے آپ کھڑے رہے۔ روایت میں آتا ہے کہ ایک دن بابا فرید شکر گنج رحمت اللہ علیہ نے اپنے مریدین سے فرمایا، ہے کوئی جو ہمارے صابر کو ہوش میں لائے؟ پورے محفل میں پوری جماعت میں سناٹا طاری ہو گیا، کسی نے کوئی جواب نہ دیا۔ پھر دوبارہ فرمایا، تم میں سے کوئی ایسا ہے جو اسے عالم ہوش میں لے آئے؟ ایک مرید حضرت شیخ شمس الدین ترک رحمت اللہ علیہ، جو بابا صاحب کے بڑے عقیدت مند تھے، لیکن آپ نے انہیں بیعت نہیں کیا تھا، محفل میں حاضر ہوتے تھے، وہ کھڑے ہوئے ہاتھ جوڑ کر کہا، حضور یہ کام میں کر سکتا ہوں۔ اور ان کی خصوصیت یہ تھی کہ حافظ قرآن تھے، قاری قرآن تھے، بہترین آواز تھی، اور جب قرآن پڑھتے تھے تو سننے والے پر کیفیت طاری ہو جاتی۔ بابا صاحب نے فرمایا ٹھیک ہے جاؤ۔ روانہ ہو گئے، آپ نے فرمایا تمہارا حصہ کلیئر میں ہے۔ روانہ ہو گئے، دیکھا کہ ایک جنگل میں، کیونکہ اس واقعے کے بعد کلیئر ویران ہو گیا، اور ایک روایت میں یہ بھی آیا کہ جس طرف آپ نے نظر کی اس طرف آگ لگ گئی، پورے کلیئر کو جلا کر خاک کر دی، لوگ دور دور بھاگ گئے، آبادی دور ہو گئی، اور جب آپ کھڑے ہوئے تو کسی کی ہمت نہیں کہ قریب پہنچ جائے۔ حضرت شیخ شمس الدین ترک رحمت اللہ علیہ وہ جگہ تلاش کرتے کرتے کلیئر میں داخل ہوئے، اور وہاں پہنچے تو آپ نے ایک کام یہ کیا کہ جہاں پر حضرت علاء الدین علی احمد صابر کلیری قدس سرہ گولر کے درخت کی شاخ پکڑے ہوئے کھڑے تھے، اور ایک مہویت، ایک حیرت، استغراق کا عالم تھا، ان کے پیچھے جا کر تلاوت قرآن شروع کر دی۔ وہ خود بھی صاحب کمال تھے، تصوف جانتے تھے، سہو اور سکر کی کیفیت سے واقف تھے، وہ جانتے تھے کہ جس کی محبت میں یہ گم ہے اسی کا کلام پڑھا جائے تبھی ہوش آئے گا۔ ویسے تو ظاہر حقیقت ہے کہ بات کرنے سے یا ان کو ہلانے سے تو وہ تو پھر اپنی شامت بلانا تھا کہ کچھ زبان سے نکل جاتا اور آدمی کو ختم کر دیتا۔ تو جب انہوں نے قرآن کریم کی تلاوت نہایت خوش الہانی کے ساتھ شروع کی، صابر پاک کی جسم میں جنبش پیدا ہوئی، اور بغیر پیچھے دیکھے کہا، کون؟ کا حضور شمس الدین ترک آپ کا غلام حاضر۔ کا خاموش کیوں ہو گئے؟ دوبارہ پڑھو، اسی میں ہماری زندگی ہے، تم نے تو ہماری روح کو تازہ کر دیا۔ انہوں نے پھر شروع کیا، کافی دیر تک پڑھتے رہے، صابر پاک خوش ہوتے رہے، ان کے جسم میں اس وقت جنبش پیدا ہوئی، اور پھر انہوں نے جب خاموش ہوئے تو کہا، بیٹھ جاؤ۔ کہا، حضور میں کیسے بیٹھوں؟ جب تک آپ کھڑے ہیں تو میں نہیں بیٹھ سکتا، غلام کی کیا ہمت کہ آقا کھڑا ہو اور غلام بیٹھ جائے؟ خاموش ہوئے، اور اس کے بعد ان کے کندھے پر ہاتھ رکھ کر بیٹھ گئے۔ اتنے عرصے کے بعد صابر پاک زمین پر بیٹھے اور فرش خاک پر بیٹھ گئے۔ اس کے بعد ان سے کہا کہ تم نے تو ہماری روح کو خوش کر دیا، مانگو، کیا مانگتے ہو؟ کہا، حضور آپ کی صحبت، آپ کی خدمت، آپ کی خادمی، یعنی خدمت میں رہنا چاہتا ہوں، خادم بننا چاہتا ہوں۔ کہا، ٹھیک ہے، ہم نے تمہیں یہ چیز عطا کر دی۔ بعض روایتوں میں یہ آیا کہ پھر وہ عرصہ دراز تک، اور کچھ نے لکھا کہ 40 سال تک آپ کی خدمت میں رہے۔ مختلف روایات اس سلسلے میں وارد ہوئی ہیں۔ ایک دن صابر پاک نے فرمایا، اب تم کلیئر سے چلے جاؤ اور شاہی لشکر میں ملازمت اختیار کرو، لیکن اپنے آپ کو ظاہر مت کرنا، جس دن تم ظاہر ہو گے اسی دن ہم اس دنیا سے رخصت ہو جائیں، یہی نشانی ہوگی۔ پیر و مرشد سے جدا ہونا نہیں چاہتے تھے، لیکن جب حکم ملا کہ جاؤ، روانہ ہو گئے۔ سلطان غیاث الدین بلبن، اس کے لشکر میں آپ شامل ہو گئے، اور اپنے آپ کو ایک سپاہی کے طور پر ظاہر کیا، نہ اپنی بزرگی، اپنی ولایت، کوئی چیز کسی کو نہیں بتائی، وہی فوجیوں کا لباس پہن لیا، اسی لشکر میں تھے۔ سلطان غیاث الدین بلبن قلعہ اوس، اس کو فتح کرنا چاہتا تھا، اس لشکر میں آپ شامل تھے، یہ حملہ کرتا تھا لیکن قلعہ فتح نہیں ہوتا تھا۔ ایک دن تیز آندھی چلی، سارے خیمے اڑ گئے، سارے چراغ گل ہو گئے، سوائے ایک خیمے کے جو حضرت شیخ شمس الدین ترک رحمت اللہ علیہ کا تھا۔ वो खेमा भी बाकी रहा और उस आंधी में उस खेमे में चिराग भी जलता रहा। जब लोगों ने देखा हैरान हुए। एक लश्करी ने देखा, उसने आपसे पानी तलब किया, आपने उसको पानी दे दिया। और भी कई चीज़ें ऐसी जाहिर हुई जिससे वो समझ गया कि आप साहिब विलायत हैं। सुल्तान गयासुद्दीन बलबन खामोश बैठा था, परेशान था कि तूफ़ान ऐसा आया है कि खेमे भी गिर गए, चिराग भी बुझ गए, किला भी फतह नहीं हुआ, क्या करें। उस लश्करी सिपाही ने हाजिर होकर कहा, हुजूर आपके ही लश्कर में एक साहिब विलायत मौजूद है, आप उसके पास चले जाएं, मुझे उम्मीद है कि उसकी दुआ से यह किला फतह हो जाएगा। उसने कहा, अच्छा वो कौन है। कहा, शम्सुद्दीन तुर्क। वो अपने आप को जाहिर नहीं करता, लेकिन जिस वक्त आपके ये पूरे लश्कर के खेमे उखड़ गए थे, तूफान ने खेमों को उड़ा दिया था, चिरागों को बुझा दिया था, सिर्फ उसी का खेमा मौजूद था और उसी का चिराग उस आंधी में भी जल रहा था। बादशाह हैरान हुआ, अच्छा ठीक है, हम फिर जाएंगे और उससे कहेंगे। सुल्तान गयासुद्दीन बलबन हजरत शेख शम्सुद्दीन तुर्क रहमतुल्लाह अलैह के खेमे में आया, देखा कि चिराग उसी तरह जल रहा था, बाकी खेमे उड़ चुके थे। उसने देखा कि आप वजू फरमा रहे थे, उसके बाद उसने आपसे अर्ज़ की, अपने आप को ज़ाहिर नहीं करना चाहते थे लेकिन क्योंकि खादिम ने बता दिया था और खादिम ने एक निशानी ये भी देखी थी कि सख्त सर्दी में जब शेख शम्सुद्दीन तुर्क वजू फरमा रहे थे तो वह हैरान था कि ये इस तालाब के पानी से कैसे वजू कर रहे हैं, लेकिन उसने देखा कि उस सख्त सर्दी में भी तालाब का पानी गर्म था और आप इत्मीनान से वजू करके चले गए। यही बात उसने सुल्तान गयासुद्दीन बलबन को बताई। बाहर सूरत जब वह आपकी खिदमत में पहुँचा, आपने फरमाया, अच्छा हमारा राज फाश हो गया। आपने उसके लिए दुआ की और फरमाया कि अब हमने तुम्हारे लिए दुआ तो करनी है लेकिन एक शर्त यह है कि मेरा इस्तीफ़ा मंजूर कर लो। उसने कहा, नहीं ये कैसे हो सकता है। जाहिर है वो जानता था कि इस किस्म का आदमी मेरे लश्कर में है, एक अल्लाह का वली है। कहा, नहीं एक शर्त यह है कि इस दुआ के बाद मैं इस्तीफ़ा दूंगा, मेरा इस्तीफ़ा मंजूर कर लो फौरन। दूसरी बात, मेरी तनख्वाह इसी वक्त मुझे दे दो। और तीसरी बात यह है कि जब मैं इस जगह से 3 मील दूर चला जाऊं उसके बाद तुम जाकर किले पे हमला करना, किला फतह हो जाए। बादशाह बादिल नखास्ता वो नहीं चाहता था, लेकिन उसने कहा ठीक है, मुझे शर्तें मंजूर हैं। उसी वक्त उसने आपको आपकी तनख्वाह दी, आपने अपना इस्तीफ़ा दिया, उसने इस्तीफ़ा मंजूर किया, आपने दस्ते मुबारक उठाए, इलाहुल आलमीन गयासुद्दीन बलबन को इस किले पर फतह अता फरमा दे, इसको कामयाबी अता फरमा दे। दुआ करके आप रवाना हुए, 3 मील दूर जब आप चले गए उसने हमला किया और किला फतह हो गया। जब ये मामला हुआ आपको फौरन अपने पीर मुर्शिद साबिर पाक कुद्दस सिर्रहू की बात याद आई कि शम्सुद्दीन जिस दिन तुम्हारा राज फाश होगा उसी दिन हम दुनिया से रुखसत हो जाएंगे। और दूसरी रिवायत में ये कि रात में आपने ख्वाब में देखा कि हज़रत अलाउद्दीन अली अहमद साबिर कलियरी कुद्दस सिर्रहू फरमा रहे हैं, शम्सुद्दीन मैं दुनिया से जा रहा हूँ, जल्द अज़ जल्द तुम कलियर पहुँचो। आप उसी वक्त रवाना हो गए और तेज़ी के साथ सफ़र करते हुए मंजिल ब मंजिल चलते हुए जब आप कलियर शरीफ पहुँचे तो अजीब व गरीब मंजर देखा कि उस वीराने में साबिर पाक खुद से सिर्रहू का जनाजा रखा था और 3 शेर आपके चारों तरफ बैठे थे। 3 शेर गोया वो आपके उस जनाजे की हिफाजत कर रहे थे। जैसे ही आप करीब पहुँचे शेरों ने आपको देखा और नीचे गर्दन करके एक तरफ रवाना हो गए। आपने फिर गुस्ल दिया, कफन पहनाया, आपकी नमाज जनाजा पढ़ी, तदफीन हुई। और एक रिवायत में यह भी आता है कि न जाने कहाँ से लोग आने शुरू हुए और इतने लोग आए कि पूरा जंगल जो था वो भर गया, वरना उस वीराने में तने तनहा आपका जनाजा रखा हुआ था। उस शान से नमाज जनाजा हुई। आप चाहते थे कि मैं वहीं रहूं, साबिर पाक के मदार मुबारक पर रहूं, लेकिन उन्होंने ये भी हिदायत फरमा दी थी کہ شمس الدین تدفین کے بعد کلیر میں 3 دن سے زیادہ نہیں رکنا، فوراً روانہ ہو جانا، یہ ان کی حکمت تھی، ان کا راز تھا، اور نہ جانے اس میں کیا کیا حکمتیں پوشیدہ تھیں۔ دل تو ان کا چاہتا تھا کہ میں یہیں رہوں، لیکن پیر و مرشد کا جب ارشاد ان کو یاد آیا تو آپ وہاں سے روانہ ہو گئے۔ معتبر روایات کے مطابق 13 ربیع الاول 690 ہجری سلطان علاء الدین خلجی کے دور میں حضرت علاء الدین علی احمد صابر کلیری قدس سرہو نے اس دنیا سے پردہ فرمایا، وصال فرمایا۔ یہ داستان تھی اس مرد قلندر کی کہ جس نے اس دنیا میں آنے کے بعد پہلا جملہ ہی یہ کہا، لا موجودہ الا، اور اپنی زندگی اسی رب کی محبت میں گزار دی، کسی دوسری محبت کو اپنے دل میں جگہ نہیں دی۔ رب نے بھی اس سے محبت کی، اس نے بھی محبت کی، نبی پاک علیہ الصلوۃ والسلام نے بھی ولی اللہ کہہ کر مخاطب کیا، تمام خواجگان چشت اور خصوصاً ان کے پیر و مرشد بابا فرید شکر گنج قدس سرہو نے ان سے محبت کی۔ اللہ تبارک و تعالی بے شمار رحمت نازل فرمائے ان کے مرقد مبارک پر، اور ان کی نالین سے لگے ہوئے ذروں کے صدقے میں ہم سب کے گناہوں کو معاف فرمائے۔ وآخر دعوانا ان الحمد للہ رب العالمین۔